اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے سیرت النبی کے سلسلے میں آج ہم اگلا ٹاپک دیکھیں گے جو کنٹینویشن ہے وفود کی. پیج نمبر ہے 340. آخری چیز جو ہم نے پڑھی تھی وہ کیا تھی کہ نبی صلی اللہ علیہ وسلم نے جب مکہ کو فتح کیا اس کے ایک سال کے بعد حج کا موقع آیا سن 9 ہجری میں, تو ابو بکر صدیق رضی اللہ عنہ اور حضرت علی رضی اللہ تعالیٰ عنہ کے ذریعے سے مشرکین مکہ کے ساتھ بات چیت ہوئی اور ان کو مزید 4 مہینے سوچنے کا وقت دیا گیا, اور اس کے بعد پھر مسلمانوں کو اس طرح سے ایک قسم کی بلا شرکت غیر مکہ پہ اتھارٹی حاصل ہو گئی. جب بھی کبھی کسی گروہ کے ساتھ ایسا معاملہ ہوتا ہے کہ فتح مکہ آ جائے ان کی زندگی میں, تو پھر لوگ جوک در جوک اس میں آنے لگتے ہیں. یہی ہوا, اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا. سورۃ نصر میں اللہ تعالیٰ نے کچھ منظر کشی کی کہ جب اللہ کی مدد آ گئی تو پھر تم دیکھتے ہو کہ لوگ گروہ در گروہ اسلام میں آتے ہیں. تو آج کل ہم یہی پڑھ رہے ہیں کہ کس طرح سے گروہ آئے, مختلف سوچ سامنے رکھتے ہوئے آتے تھے اور لے کر عموماً سب ہدایت کی دولت جاتے تھے. ابھی تک ہم نے اس میں جن وفود کا تذکرہ پڑھا اس میں قبیلہ عبد القیس کا وفد, ہم نے ان کا معاملہ دیکھا, سعد بن بکر کے رئیس دمام بن سالبہ کی آمد کا قصہ پڑھا, اور آج ہم پڑھیں گے عزرہ اور بلی یا بلا کا وفد. اب عربی زبان میں یا پہ کھڑی زبر کر دیں گے تو بلا پڑھیں گے, اور اگر زیر رکھیں گے تو بلی پڑھیں گے. قبیلوں کے نام تھے اس لیے اس میں 19-20 کا فرق بھی چلتا ہے, کہیں سے آپ کچھ سنیں گے کہیں سے کچھ. کتنے آئے؟ 12. بس 12 سے آپ کو سمجھ آ جائے گا. تو لفظ بلفظ لکھنا ممکن نہیں ہوتا, صرف اس میں سے پوائنٹس لے لیا کریں. اور قصی سے اپنی قرابت کا ذکر کیا. قصی کون تھے؟ نبی صلی اللہ علیہ وسلم کے شجرہ نسب میں ایک بزرگ تھے, یعنی ایک نسبت چلتی آ رہی تھی, ایک خاندان تھا. تو ان سے اپنی قربت کا ذکر کیا, یعنی اس کو اپنی زبان میں ہم ایسے کہہ لیں کہ اپنی رشتہ داری کا واسطہ دیا. اور بنو بکر اور بنو خزاعہ کو مکہ سے نکالنے میں اس کی جو مدد کی تھی اسے بتایا. آپ نے انہیں مرحبا کہا, یہ ہے نوٹ کرنے کی بات. مرحبا, لفظ مرحبا کیا ہوتا ہے؟ راحبا اس کا روٹ ہے. راحب کہتے ہیں کشادہ ہونے کو. قرآن پاک میں آپ پڑھیں گے وداقت الارض, زمین ان پہ تنگ ہو گئی جبکہ بیمار راحبت, جبکہ وہ کھلی تھی. تو راحب جب مرحبا کسی کو کہتے ہیں تو ایسے جیسے آرمز کو اوپن کر دینا کہ ہمارے ہاتھ کھلے ہیں, یعنی کسی کو دے کر خوشی کا اظہار کرنا. اور عمل کی بات لکھیے, جب بھی کوئی آپ کے پاس آئے تو آپ کو اس کو بڑے فریش فیس سے ملنا ہے. مرحبا, ویلکم, اسمائل, تیوریاں نہیں چڑھانی, چہرے پہ گھٹن نہ ہو, آنکھیں اندر نہ گئی ہوں. اور یہ آنے والے کا حق ہوتا ہے. ایون کوئی آپ سے لڑنے کی نیت سے آ رہا ہے, ایون کوئی آپ کو ڈانٹنے کی نیت سے آ رہا ہے, لیکن آپ کے چہرے پہ اتنی خوشی کا اظہار ہو اس کو دیکھ کر کہ وہ بات ہی بھول جائے کہ میں کیوں آیا تھا. اور آپ نے ان کو ملک شام فتح ہونے کی بشارت دی. سبحان اللہ, دیکھیے خوشخبریاں دیا کریں. جو لوگ بھی آپ سے ملنے آتے ہیں نا, کبھی دکھی آئیں گے, کبھی جاہل آئیں گے, کبھی ضرورت مند آئیں گے, کبھی کوئی آپ کی مدد کرنے کی نیت سے آئیں گے, ہمیشہ خوشخبریاں, بشارتیں. کوئی آئے گا روتا ہوا, ہائے لکھنا نہیں آتا, ہائے پڑھنا نہیں آتا, ہائے بیٹھ نہیں سکتی, ہائے چل نہیں سکتی, تو یہ نہ کہ یہ بھی کرنا پڑے گا, وہ بھی کرنا پڑے گا, بہت مشکل ہے, دس اینڈ دیٹ, بلکہ کیا کہ کوئی بات نہیں, سب آسان ہے, آپ آ گئے اتنا ہی بہت ہے. اور کاہنوں سے قسمت کا حال پوچھنے اور استھانوں کے ذبیحوں سے منع کیا. یہاں سے کیا پتا چلا؟ کہ موقع دیکھ کر اگر کوئی ایسی چیز ہو جو آنے والے کے اندر بہت ہی زیادہ اس کے عقیدے کے بگاڑ کا ذریعہ بنے تو طریقے سے بات کی جا سکتی ہے, لیکن میرے اور آپ کے لیے ابھی قطن اس کی اجازت نہیں. کوئی پہلی دفعہ ہمارے پاس آئے, آپ اس کے گلے میں تعویذ دیکھ رہے ہیں, آپ ہاتھ میں کڑا دیکھ رہے ہیں, یا اس کا حال حلیہ آنا جانا, چہرہ مہرہ اس کا ایسا ہے کہ اسلام سے میچ نہیں کھاتا, تو آپ کہیں کہ نہیں, چونکہ اللہ کے نبی نے کہہ دیا تھا تو ہم بھی کہیں. وقت وقت کی بات ہے. اور یہاں دیکھیے کہ کتنا وقت لگا ہوگا, اور یہ قبیلہ کوئی پہلا نہیں تھا. پھر دوسری بات ہے کہ انہوں نے اپنی قرابت کا بھی ذکر کیا تھا, اس سے پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم کے لیے وہ لوگ نئے نہیں تھے. وہ لوگ مسلمان ہو گئے اور چند دن ٹھہر کر واپس چلے گئے. یہ لفظ بڑا خوبصورت مجھے لگتا تھا کتابوں میں. اکثر آپ پڑھتے ہیں نبی صلی اللہ علیہ وسلم کے پاس کس طرح سے لوگ अपने मामले को लेकर आते थे और फौरन मुसलमान हो जाते थे। आज बहुत टाइम लगता है लोगों को इस्लाम की तरफ आते हुए। उसकी वजह एक तो बाहर की रग़बतें और डिस्ट्रैक्शंस भी है, लेकिन हो ना हो ऐसा ना हो कि हमारा तर्ज़ अमल भी ऐसा ना हो। तो अल्लाह से ये दुआ करें कि कोई हिदायत का तलबगार हमारे पास आ जाए तो फौरन मुसलमान हो जाए और चंद दिन ठहर कर वापस चले गए। इनके बाद रबीउल अव्वल 9 हिजरी में बला का वफद आया, ये लोग भी मुसलमान हो गए और 3 दिन ठहर कर वापस चले गए। पिछले दिनों हमने एक मज़ा चखा कि एक सिस्टर किसी दर्स में मिली और उसी एक दर्स में उन्होंने अल्लाह की बात सुनी और दर्स के आखिर में शहादत दे दी। और अल्हम्दुलिल्लाह दिन ब दिन उसका अल्लाह ताला से ताल्लुक, मोहब्बत, ईमान बढ़ता जा रहा है। बाकी चीज़ों में तो वक्त लगता है, लोगों को गुंजाइश देनी चाहिए। तो मैंने उस ठंडक को महसूस किया। ये फर्स्ट एक्सपीरियंस था मेरी ज़िंदगी का, क्योंकि इतनी जल्दी कोई नहीं एक्सेप्ट करता। और हमने उसको बहुत समझाया कि कहीं ये जज्बाती बात तो नहीं, कहीं कुछ नहीं। तो वो फिर कहती, नहीं मैं होश से कह रही हूँ, मैं अपने दिल से, मैं तो बाजी रब को ढूंढ रही थी, मुझे मिल गया, तो अब मैं देर क्यों करूँ। तो बिल्कुल ऐसे दिल हरे होते हैं। आज भी ऐसे बहुत सारे लोग हैं मेरे और आपके इर्द गिर्द, आपके नेबर्स में, आपकी कुलीग्स, आपके घरों में काम करने के लिए आने वाले लोग। तलब रखा करें किसी को एक दूध का कैन, किसी को एक जूस का डिब्बा दे के, एक स्माइल के साथ अगर आप दीन की बात कर दें, बहुत सारे लोग सुनते हैं। यकीन करें, ट्रैवलिंग में सबसे ज़्यादा जो चीज़ हम फील करते हैं वो ये है कि आपको नॉन मुस्लिम्स के साथ इंट्रैक्शन का मौका मिलता है। और उसमें सफ़र एक ऐसी कैफियत होती है कि हर बंदा ये एक तरह का थोड़ा सा स्टॉप ले चुका होता है। किसी को आप किसी की जॉब पे खड़े कुछ कहेंगे, हो सकता है उसका दिमाग कहीं और चल रहा हो। किसी बिजनेसमैन को रोकेंगे तो वो नहीं सुनेगा। लेकिन सफ़र एक ऐसी चीज़ है कि बंदा काम कर करके थका होता है और बस बैठ के आके मोस्ट ऑफ द टाइम इंतज़ार ही किया जाता है। तो बहुत ज़्यादा इफेक्टिव चीज़ है। आप लोग भी इस पर अपने लिए देखा करें, ट्रेन में जब जाते आते हैं, आप ज़रा फीमेल्स हैं तो फीमेल्स के साथ ही बैठें, बेहतर होगा। जो आपको ज़रा सॉफ्ट लगे फिर कोशिश करें। बात जब हम 3-4 लोग होते हैं ना, हम कहते हैं आज वो इकट्ठे बैठ जाते हैं सारे, ऐसे ना किया करें। एक बैठे ना, आप 4 लोग हैं तो आपको दिख रहा है कि 3 चेयर्स पे सिस्टर्स बैठी हुई हैं, तो आप इशारे से पहले सी बात है, एक एक जाके एक एक के साथ बैठ जाएं। हेलो, हाउ यू डूइंग, क्या हाल है, पहले उनसे सुने, उनकी बात करें, फिर थोड़ा थोड़ा करके कोई एक बात, पहले मर्ज ढूंढें, पहले उसकी वजह देखें कि उसका मर्ज क्या है। उसको अल्लाह की पहचान नहीं तो आप इस्लाम की बात क्या करेंगे। तो बहरहाल अल्लाह ताला हम सबको हिकमत दे, इस तरह से अल्लाह के नबी के पास लोग आते और मुसलमान हो जाते। एक और कबीला बनु असद बिन खुजैमा, इनका वफद आया सन 9 हिजरी के शुरू में। 10 लोग आए। इस वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुछ सहाबा के साथ मस्जिद नबवी में तशरीफ फरमाते। इन लोगों ने सलाम किया, फिर इनके तर्जुमान ने कहा, तर्जुमान किसको कहते हैं, इंटरप्रेटर। इससे पता चलता है कि ये लोग अरबी नहीं जानते थे। यहाँ से अब एक और आपके लिए अमल का नुक्ता है कि जब बीच में लैंग्वेज बैरियर हो तो क्या किया जाए। ठीक है, क्या कहा उनके तर्जुमान ने, ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, हमने शहादत दी कि अल्लाह वहदहू ला शरीक है और आप इसके बंदे और रसूल हैं, और अल्लाह के रसूल आपने हमारे पास किसी को नहीं भेजा, फिर भी हमने आकर इस्लाम कबूल कर लिया, सुभान अल्लाह, और बनू फुलां की तरह आपसे लड़ाई नहीं की, और हमारे पीछे जो लोग हैं हम इनके लिए पैगाम सुलह हैं। इस पर अल्लाह ताला ने यह आयत नाजिल की,
यमुन्नून अलैका अन अस्लमु कुल ला तमुन्नु अलैया इस्लामकुम बलिल्लाहु यमुन्नु अलैकुम अन हदाकुम लिलईमान صادقين।
ये सूरत हुजरात की आयत नंबर 17 यानी 17 है। वो तुम पर एहसान जतलाते हैं कि मुसलमान हो गए, तुम कहो कि मुझ पर अपने इस्लाम लाने का एहसान ना जताओ, बल्कि अल्लाह तुम पर यह एहसान जताता है कि अगर वाकई तुम सच्चे हो तो इसने तुम्हें ईमान की हिदायत दी है। तो यहां से आप देखिए कि क्या मंजर होता होगा जब लोग इस्लाम कबूल करते होंगे और उनकी किसी बात के ऊपर फौरन ही कुरान नाजिल हो जाए। जैसे आज हम कोई नेकी करते हैं ना, तो हमारा दिल तो चाह रहा होता है कि पता चले इस वक्त अल्लाह को कैसा लग रहा है, लेकिन हमारे पास कोई क्राइटेरियन नहीं होता। सिर्फ दिल की खुशी और सुकून की सूरत में एक बशारत मिल जाती है कि अच्छा काम किया। لیکن نبی صلی اللہ علیہ وسلم کے دور میں ایک یہ چیز بھی لوگوں کے لیے بہت اچھی تھی کہ ان کو پتہ چل جاتا تھا کہ ہماری کون سی بات اللہ کو اچھی لگی اور کون سی اچھی نہیں لگی. انہوں نے جاہلیت کے کچھ کاموں کے متعلق پوچھا, مثلاً فال گیری کے لیے چڑیا بگانا, کہانت اور کنکری مارنا. آپ نے ان سب باتوں سے منع کیا. اب فال گیری کے لیے چڑیا بگانا کیا ہوتا ہے؟ عربوں میں رواج تھا, جب کوئی کام کرنا چاہتے تھے, اس کا ڈسیزن لینا چاہتے تھے, تو وہ پھر پرندے لے کر کچھ پڑھ پڑھا کر اس کو اڑاتے تھے. پرندہ اگر دائیں طرف چلا جائے تو کہتے تھے کہ اس کا مطلب ہے کہ یہ کام کر لو, یہ تمہارے لیے بھگوان ہے. اور اگر پرندہ الٹی طرف چل پڑے تو کہتے تھے نہیں, یہ کام نہ کرو, یہ ٹھیک نہیں ہے. اس طرح سے وہ کرتے تھے. اسلام نے اس کا ایک بڑا خوبصورت آلٹرنیٹ ہمیں دیا, اور وہ ہے استخارہ. اللہم انی استخیرک بخیرک میں, اگر آپ دیکھیں دعا استخارہ, تو یہی کہا جاتا ہے کہ اللہ اگر یہ کام میرے لیے اچھا ہے تو تو اس کو آسان کر دے, اور اگر مشکل ہے تو اس سے مجھے بہتر چیز دے دے. تو آج ہمارے پاس بھی یہ کرائیٹیرین آ گیا کہ ایسی چیزوں میں اپنا وقت ضائع نہیں کرنا چاہیے. کہانت کیا ہے؟ پامسٹری کہہ لیں, جوتشیزم کہہ لیں, کہ آنے والے وقت کا حال معلوم کرنا, قسمت کا حال, ستاروں کا زندگی پہ اثر, دس اینڈ دیٹ, یہ درست نہیں ہے. کنکری مارنا, کنکریاں مار مار کے بھی قسمت معلوم کرتے تھے, یعنی عبث کام تھے جن کا وہ شکار تھے. اللہ سبحانہ تعالیٰ نے ان سے منع کروایا نبی کے ذریعے. انہوں نے رمل کے متعلق پوچھا, آپ نے فرمایا اسے ایک نبی جانتے تھے, اب اگر کسی کا علم اس نبی کے مطابق ہو تو ٹھیک ہے, ورنہ نہیں. اور یہ بات طے ہے کہ اب مطابقت کا جاننا محال ہے, اور یہ سارے اعمال غیب میں اندازہ لڑانے کے سوا کچھ نہیں. یہ رمل بھی ایک اصطلاح ایسی لگتی ہے کہ جس کے ذریعے سے وہ کچھ آنے والے وقت کا حال معلوم کرتے تھے. اب اللہ کے نبی کا جواب بڑا مبہم ہے, کوئی نبی تھے اب ہے نہیں, تو اس کی ضرورت نہیں ہے. دیکھیے, اس بارے میں سمجھنے کی ضرورت ہے کہ کچھ علوم اگر ایگزسٹ بھی کرتے ہیں لیکن اسلام اس کی اجازت نہیں دیتا. مثلا لکیروں سے قسمت کا حال معلوم کرنا, ستاروں کا زندگی پہ اثر, یہ علم ہے, اس میں کوئی شک نہیں ہے, لیکن اسلام منع کرتا ہے اس علم سے. یہ بالکل ایسے ہی ہے کہ کچھ طریقے اختیار کیے جائیں تو انگور کا جوس جو ہے وہ شراب میں بدل جاتا ہے. یہ ایک ٹرو فیلنگز ہے, لیکن ہمیں اس کی اجازت نہیں ہے. تو جب اجازت نہیں ہے تو ہم اس کا طریقہ کیوں پوچھیں؟ تو بالکل اس طرح کی باتیں بعض کہتے ہیں, نہیں سچی ایسے ہوتا ہے. بعض لوگوں کا آپ نے دیکھا ہوگا روحوں کو بلاتے ہیں, بعض کچھ, کوئی کچھ, ہوں گی کچھ باتیں, لیکن ہمیں اجازت نہیں اسلام نے دی کہ ہم اپنا وقت ان بیکار چیزوں میں گزاریں. اس کے بجائے اگر ہم اللہ تعالیٰ سے دعا کر لیں تو معاملے جو ہیں وہ زیادہ خوبصورت ہو جاتے ہیں. تو لہٰذا اللہ کے نبی نے ان کی بات کو زیادہ اہمیت نہیں دی. اس وفد نے چند دن ٹھہر کر فرائض سیکھے, پھر واپس ہو گیا. اسے تحائف سے بھی نوازا گیا. چند دن میں فرائض سیکھ لیے, یہ ہے اصل بات. جب بھی کوئی بندہ دین پہ آئے تو سب سے پہلے آپ اس کو فرائض بتائیے. سمپل ٹو کمپلیکس, آسانی کے ساتھ طریقے چلتے جائیں, ایک دو ادھر سے ادھر کریں, کبھی لوگوں کو سائیڈ ایشوز پہ نہ الجھائیں. کوئی پوچھے بھی تو کہنا نہیں, اٹس ناٹ فار یو ناؤ. پہلے پہلا سٹیپ, پھر دوسرا. بالکل ایسے کہ ایک شخص زمین پہ کھڑا ہے اور 20 سیڑھی ہیں, تو آپ اس کو پہلے دن 19ویں سیڑھی پہ کھینچیں گے تو وہ گرے گا نا. تو لوگوں کو ہمیشہ رخصت دیں, رعایت دیں, اور اس طرح سے ان کے ساتھ معاملہ کریں کہ وہ اپنے دین کو خود بخود ایک ایک کر کر اس کی ساری سیڑھیوں کو عبور کرتے جائیں. پھر اس کے بعد ایک وفد تھا, تجیب کا وفد. تجیب قبیلہ کندہ کی ایک شاخ ہے. یہ لوگ اپنی قوم کے وہ صدقات جو ان کے فقراء سے بچ رہے تھے لے کر آئے, یعنی فقیروں کو دیے جاتے ہیں وہ صدقات, تو اس سے کچھ بچ گئے تو لے آئے. رسول اللہ صلی اللہ علیہ وسلم کو ان سے خوشی ہوئی, آپ نے ان کا اعزاز و اکرام کیا. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے کہا کہ ہمارے پاس اس جیسا عرب کا کوئی وفد نہیں آیا, یعنی بڑا پریسٹیجیس, بڑا ویل آرگنائز قسم کا گروہ تھا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ہدایت اللہ کے ہاتھ میں ہے, وہ جس کے ساتھ خیر کا ارادہ کرتا ہے اس کا سینہ ایمان کے لیے کھول دیتا ہے. کتنی خوبصورت بات ہے, جب اللہ کے ہاتھ میں ہدایت تو پھر ہم کیا کریں اپنی ہدایت کے لیے اور اپنے ساتھیوں, دوستوں, رشتہ داروں, گھر والوں, بچوں, شوہروں اور بیویوں کے لیے؟ تو اس کا جواب یہ کہ اللہ سے دعا کریں. کسی شخص کی بھی ہدایت مطلوب ہے نا, تو آپ پہلے اللہ سے دعا کریں. پہلے ہم فتوے دے دیتے ہیں, یہ نہیں مانیں گے, ان کو نہیں پتا, وہ تو بڑے بگڑ گئے. अल्लाह दिल बदल देता है, एक सेकंड का भी माइक्रो हिस्सा पीछे कर दे, अल्लाह कुन कह देना, तो आज दुनिया में जितने भटके हुए लोग हैं ना, सब सीधे रास्ते पे आ जाए। सिर्फ एक कुन होता है, कभी मायूस ना हो। कोई जितना ज्यादा हिदायत से दूर लगे, उतनी ज्यादा तड़प के दुआ करें। असल में ये मेरी और आपकी तड़प का इम्तिहान होता है। हम बातें शुरू हो जाते हैं, आपकी दोस्तें हैं, आप कोर्स में आ गई, वो नहीं आ रही, कोई ज़रूरत नहीं है उनको डिस्कस करने की, कोई ज़रूरत नहीं है ये कहने की नहीं वो भटक गई, वो नहीं आएगी, उसको शौक नहीं, इतना बुलाया, इतना बुलाते रहे। दिल में इख़लास रखें, लिखें ज़रा चंद बातें, लोगों को हिदायत पे लाने के क्या ज़राए बनते हैं, दिल में उनके मुखलिस रहें। कोई लेट डाउन करना या तकाबुल या बढ़ोतरी वाला मामला नहीं, खलूस से दुआ मांगे, जुबान पे दुआ रखें और अमल से कोशिश करें। और माल के साथ तोहफे तहाइफ देकर उनका दिल नरम करें। ये चार काम कर लें आप। जुबान पे कभी उनके खिलाफ कोई बात किसी दूसरी दोस्त से भी ना करें, बात पहुंच जाती है वहां भी जहां आप नहीं पहुंचते। अल्लाह से चुपके चुपके दुआएं करें, तोहफे दें, मिलें जुलें, अच्छी अच्छी बातें करें। आप देखेंगे कि अगर हम सब इस वक्त ये नियत कर लेना कि जितनी भी मेरी दोस्त सहेलियां फैमिली की जो औरतें जो अभी दीन से नहीं बाकायदा जुड़ी, मैंने उनके खिलाफ एक लफ्ज़ नहीं बोलना, पहले अपने ऊपर इस चीज़ को बांधे, खुद को बांधे, मैंने उनकी बुराई नहीं करनी। आप देखिएगा कि जब आप ये यहाँ बैठ के कर रहे हैं ना, हो सकता है वो पाकिस्तान में हो सकता है वो अमेरिका में हो, यूरोप में हो, कहीं भी हो, खुद ब खुद अल्लाह ताला रिमोट कंट्रोल के जरिए उनके दिलों में से आपका बुग़ज़ और नफरत ख़त्म कर देगा। ये अल्लाह का फैसला है। जब आप किसी के लिए सीरियस होते हैं ना, सिंसियर होते हैं, तो अल्लाह उसके दिल में आपके लिए प्यार डाल देता है। लेकिन हम जब घुले मिले जज्बे रखते हैं, कभी अच्छे कभी बुरे, तो अगलों को हमसे फिर चिढ़ हो जाती है। तो बहरहाल हिदायत तो वाकई अल्लाह के हाथ में, लेकिन असबाब बंदों के पास है। ये लोग कुरान और सुन्नतों को पूछते और सीखते रहे, फिर वापसी का इरादा किया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें अफजल तरीन तोहफे दिए और पूछा कि कोई आदमी बाकी रह गया है। अब बड़े गौर से सुनने की बात है, आगे सबको तोहफे दिए, अच्छे दिए, यहाँ से भी बात है, बेहतरीन चीज़ का तोहफा दें, ये नहीं कि सबसे अच्छी अपने लिए रख लें और बेकार दे दें, चलो दे दो। हाँ, ये हो सकता है कि जो आपके लिए काम की नहीं वो दूसरे के लिए आसन भी हो, यानी अफजल का फर्क हो सकता है। आपके लिए एक चीज़ इतनी अट्रैक्टिव नहीं, दूसरे की चॉइस चेंज हो, वो उसको बहुत अच्छी लगे, लेकिन बिल्कुल ऐसी चीज़ जो लेट डाउन करने लिए हो, वो नहीं किसी को देनी। और फिर आप देखिए कि आपने पूछा सबको मिल गई है, कोई रह तो नहीं गया, तो उन्होंने कहा कि एक लड़का हमने डेरे में छोड़ रखा है, वो हम में सबसे कम उम्र है, यानी बच्चा समझ के छोड़ आए होंगे या फिर सामान के पास छोड़ आए होंगे, कोई रीज़न होगी। आपने फरमाया नहीं, उसे भी भेजो। अब आप देखिए अल्लाह के नबी की हिकमत, बच्चे बच्चे को अहमियत देते थे। हम बात अब बच्चों का सारा कॉन्फिडेंस मार देते हैं, बैठो तुम बच्चे हो, तुम्हें नहीं पता, हम देख लें। नहीं, आपने उनको बुलाया, वो आया तो अर्ज बर्दास हुआ, यानी उसने अर्ज किया, अल्लाह के रसूल, मैं इसी जमात से हूँ जो भी आपके पास आई थी, आपने इनकी ज़रूरत पूरी कर दी, अब मेरी ज़रूरत भी पूरी कीजिए। सोचे ज़रा क्या ज़रूरत होगी उसकी। आपने पूछा तुम्हारी ज़रूरत क्या है, क्या चाहिए, उसने कहा कि आप अल्लाह से दुआ करें कि वो मुझे बख्श दे, मुझ पर रहम करे और मेरे दिल को गनी कर दे। अल्लाह अकबर, क्या ये बच्चा, जिसको आप बच्चा समझते हैं ना, वो बड़ों से भी समझदार है। उसने दुनियावी चीज़ों की तलब नहीं रखी बल्कि हिदायत मांगी, जिसके साथ हर चीज़ नेमत बन जाती है। आपने इसके लिए मतलूबा दुआ कर दी और दूसरे साथियों जैसे तोहफे का हुक्म दिया। क्या पता चला, मांगी तो नहीं उसने दुनिया, लेकिन मिल गई, मिलनी थी। इस अमल की बात क्या है कि हमें जो मिलना है ना, वो मिल के रहेगा, जल्दी कर लें या ना करें। और दुआ का असर देखिए क्या हुआ, चुनाचे ये सबसे ज्यादा कनात पसंद इंसान हुआ, यानी अल्लाह ने इसके दिल में ऐसी कनात डाल दी कि लालच खत्म हो गया। जमाने इर्तदाद में, इर्तदाद क्या होता है, रद्द करना, नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात से बाद बहुत सारे लोग इस्लाम से फिर गए थे, जो अमूमन होता है। जब लीडर्स रास्ते से हटते हैं तो बहुत सारे कच्चे पक्के जो होते हैं वो फिर हट जाते हैं, क्योंकि उनको लगता है कि अब कोई दमखम नहीं है। लेकिन जो अल्लाह के लिए कर रहे होते हैं वो पहले से भी ज़्यादा एक्टिव हो जाते हैं। और ये हुआ था मुसलमा कज़ाब के दौर में, इसी तरह ज़कात का इनकार करके कुछ कबीले मुर्तद हुए थे। तो ये सब जब हटे तो ये शख्स ना सिर्फ ये कि इस्लाम पर साबित रहा, बल्कि अपनी कौम को भी वाज और नसीहत की, चुनाचे वो भी इस्लाम पर साबित रही। अब आप इस पे सोचें ज़रा, अल्लाह के नबी अगर उस बच्चे को ना बुलाते तो एक बंदे की खैर से कितने महरूम रहते। तो मेरे और आपके लिए अमल की बात क्या है कि अपने बच्चों को भी अहमियत दें, अपनी यूथ को भी सामने लाएं। दर्स के लिए आप आते हैं, माओं का फ़र्ज़ बनता है कि बच्चियों को साथ लाएं, कंपनी दें, चलो बच्चे चलते हैं, आओ चलते हैं, आज मेरी दोस्त के घर है, आज मस्जिद में, आज उधर है, कहीं पढ़ने जाते हैं, कहीं कोई स्पीकर आता है, इधर शहर में कोई कॉन्फ्रेंस है, कोई बड़ा प्रोग्राम है, साथ लेकर चलें बच्चों को। आज एक बहुत ही ज़्यादा अनदेखी किस्म की दीवार जो हमें अपनी नस्लों के और अपने बीच में दिख रही है ना, वो यही है। इवन अगर मैंने नोट किया, एक ही फंक्शन है, फैमिली इवेंट है, दीन के नाम पे पेरेंट्स भी जा रहे हैं, लेकिन बच्चे कहते हैं कि हमने अपना अलग से प्रोग्राम बनाया, हम आएंगे लेकिन हम अपने दोस्तों के साथ आएंगे। बहुत खतरे की बात है। यानी फैमिलीज की ये जो टाइज है ना, ये दिन ब दिन टूट रही हैं। और बच्चे आए हुए हैं, किधर हैं पता कोई नहीं है, वो क्या खाएंगे पता कोई नहीं, वो दोस्तों से खाएंगे, जुल्म है। एक हदीस का खुलासा है कि क्यामत के कुर्ब की निशानियों में से एक यह है कि आदमी को बाप से ज़्यादा दोस्त प्यारा हो जाएगा। और आज आप देखें तो स्लोली स्लोली मुसलमान भी इस तरफ चल पड़े हैं। तो लिहाजा अन अटेंडेड मत छोड़िए अपने बच्चों को, ये आपका एसेट है। शुरू से जब आपने आदत डाली होगी कि बेटा तुम बहुत कीमती हो, मैं तुम्हें ऐसे नहीं छोड़ सकती और मैं मिस करती हूँ तुम्हें, तुम मेरे साथ होती हो या होते हो तो मुझे बड़ा अच्छा लगता है, मोहब्बत की डोरियों में बांध के लाए इनको। ये नहीं सीधे रहो, किधर जाओगे, क्या किया है, शक के सांप ना उनके सीनों में लौटे कि पता नहीं हमारे ऊपर ट्रस्ट नहीं करते। तो बाकी ये है कि कोशिश करते रहे, अल्लाह ताला बाद में उनके दिलों में खुद बखुद डालेगा। तो यहाँ से एक बच्चे के इस्लाम की वजह से आप देखिए कि पूरी कौम का इस्लाम मजबूत हुआ। दुआ भी कर लें कि अल्लाह हमारी नस्लों में कोई एक ऐसा बेशक उठा दे कि जो पूरे खानदान को हिदायत पे लाने का जरिया बन जाए।